रेकर्ड गरौँ। सो हामीले अब सुरु गर्न लागेको अध्ययन चाहिँ पहिलो र दोस्रो तिमोथी र तितस, यो तिनवटा पत्रहरू बाइबलमा अरूभन्दा यो अलिक भिन्न प्रकृतिको छ, किनभने यो कुनै मण्डलीलाई जस्तो कोरन्थ, फिलिपी, कलसी, एफिसी, गलाती, यो मण्डलीलाई सम्बोधन गरेर लेखिएको थियो। अनि हामीलाई थाहा छ ती पत्रहरू वास्तवमा धेरै जस्तो पावलले लेखेका छन्, पत्रुसले पत्रुस लेखेका छन्, याकुबले याकुब लेखेका छन्, युहन्नाले पहिलो दोस्रो युहन्ना लेखेका छन्, तेस्रो युहन्ना, त्यसरी बाइबलका पत्रहरू लेखिएको छ सुसमाचार चारजना व्यक्तिहरू, अनि लुकाले चाहिँ प्रेरितको पुस्तक लेखेका छन्। यी सबै कुरा हामीलाई थाहा छ, परमेश्वरले नै उनीहरूलाई यसको लागि चुन्नुभयो, पवित्र आत्माको शक्तिमा यी कुराहरू लेखियो, अनि त्यो कुरा चाहिँ हामीले ती वचनको एउटा ज्वलन्त शक्तिद्वारा हामी देख्न सक्छौँ, किनभने आज पनि त्यो वचनद्वारा परमेश्वर तपाईँ र मसँग बोल्नुहुन्छ। अनि ऊ बेलामा पुरानो नियममा भविष्यवक्ताहरूसँग परमेश्वर बोल्नुहुन्थ्यो र उनीहरूले परमेश्वरको कुरा बोल्थ्यो। अब हाम्रो लागि पुरानो नियम लेखियो, त्यसपछि नयाँ नियममा आइसकेपछि त्यतिखेरका प्रेरितहरू पावल अथवा अन्य प्रेरितहरू पत्रुस, उनीहरूसँग बाइबल थिएन, तर उनीहरूले जे कुरा बोल्थे पवित्र आत्माद्वारा उनीहरूसँग बोल्नुहुन्थ्यो। अनि उनीहरूद्वारा जुन पत्रहरू विभिन्न मण्डलीलाई लेखियो अथवा येशु प्रभुको सुसमाचारको बारेमा चारवटा सुसमाचारीय पुस्तकहरू लेखियो, हामीले लुकाको बारेमा अलिकति याद गरेको थियौँ, वास्तवमा लुकाको सुसमाचारको बारेमा अलिकति इन्भेस्टिगेटिभ भनेको चाहिँ अलिक गहिरो प्रकारले त्यसको उद्देश्य, त्यसको पर्पोज, त्यसको कसरी लेखियो, त्यसको त्यसलाई आधार मानिएको कुरा के हो त्यो अध्ययन गर्यो भने चाहिँ वास्तवमा महत्त्वपूर्ण कुरा छ। अनि लुकाको सुसमाचारद्वारा चाहिँ नास्तिक मान्छेहरू, जो मान्छेहरू चाहिँ परमेश्वरमा छैनन्, अझ युहन्नाको सुसमाचार पनि त्यही हो, सबै मान्छेहरूको लागि लेखिएको, अनि पटक पटक येशु प्रभुले धेरैवटा प्रमाण र गवाहीहरू दिनुभएको पत्र त्यसमा पनि छ, युहन्नामा। एउटा सबभन्दा महत्त्वपूर्ण कुरा हामीले सेभेन आइएम भनेर येशु प्रभुले आफैलाई भन्नुभएको कुरा पनि हामी त्यहाँ देख्दछौँ। त प्रेरितको पुस्तकमा परमेश्वरले पवित्र आत्माद्वारा उहाँले बचाउनुभएका मानिसहरूद्वारा कसरी उहाँको राज्य मण्डली सुरु भयो, त्यसको काम कसरी अगाडि बढ्यो, त्यो सबै कुरा चाहिँ प्रेरितको पुस्तकमा हामी देख्दछौँ। त्यसपछिका पत्रहरूमा मण्डलीलाई चाहिने, मण्डलीको लागि एउटा निर्देशन, विशेष गरिकन उनीहरूले कसरी ख्रिस्टमा अगाडि बढ्ने, ख्रिस्टको सेवालाई, परमेश्वरको राज्यलाई अगाडि बढाउने, क्रिस्चियन जीवन कसरी जिउने, र त्यसको साथसाथै एउटा थियोलोजिकल कुरा भन्छ, थियोलोजी भनेको चाहिँ थियो भनेको परमेश्वर, लजी भनेको चाहिँ परमेश्वरको स्टडी, परमेश्वरको बारेमा जति पनि स्टडीहरू छन् ती पनि ती पत्रहरूमा सुसमाचारमा लेखिएको छ। त परमेश्वरको बारेमा जबसम्म हामीलाई सही ज्ञान हुँदैन नि हामी पक्का क्रिस्चियन हुन सक्दैन। त्यसैले यो येशु प्रभुको जन्मको सम्बन्ध पनि एउटा थियोलोजिकल कुरा हो, किनभने येशु प्रभुको जन्मिने भन्दा जन्मिने बित्तिकै भर्खरै क्रिसमस मनाएको कारणले हामीलाई थाहा छ स्वर्गदूतहरूले भेडा गोठालाहरूलाई भन्दै गर्दाखेरि त्यहाँ मन लाग्छ लुका दुईको सात पद हो कि कसले मलाई ट्याक्स गरे एकछिन है लुका दुईको तपाईँलाई म अलिकति त्यो पढ्नु मन लाग्यो यहाँ सन्दर्भ गर्दै गर्दाखेरि वास्तवमा यो क्रिसमसको सम्बन्धी कुरा पनि हामीले खालि क्रिसमस मनाउने अथवा पापबाट उद्धार पाएर मुक्ति पाउने भन्ने मात्रै कुरा भन्दा धेरै गहिरो कुरा चाहिँ यहाँनिर छ होइन। अनि त्यसकारणले यहाँनिर लुका दुईमा सो भेडा गोठालाको कुरा गर्दाखेरि लुका 2:8 तल भयो, अनि त्यसको 2 पद तपाईँलाई म पढ्न चाहन्छु। यहाँनिर के छ भनेदेखि, यो लुका 2:11 होला। यहाँ सुन, दाउद जन्मिएको सहरमा, यो अनुवादले गर्दा अलिक फरक अनुवाद छ यो, कहिलेकाहीँ यो अनलाइन भन्दा हाम्रो बाइबल नै ठिक लाग्छ मलाई कहिलेकाहीँ। आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाता जन्म भएको छ, जो ख्रिस्ट प्रभु हुनुहुन्छ। त्यसकारणले मुक्तिदाता ख्रिस्ट प्रभु भनेर तिनवटा कुरा चाहिँ येसु प्रभुको बारेमा यहाँ जुन भनिएको छ थियोलोजिकल्ली, होइन त्यो खालि क्रिसमस मनाउने कुरा भनेको चाहिँ येसु मानिसहरूको उद्धारको लागि संसारमा आउनुभयो मात्रै होइन, कि येसु चाहिँ उद्धारकर्ता हुनुहुन्छ, जुन चाहिँ धेरै ठुलो त्यसले धेरै ठुलो कुरा बताउँदछ। मानिसहरूलाई उनीहरूको पापबाट, उनीहरूको अधर्मबाट, पापको दण्डबाट, उनीहरूको खराबी सोचबाट, उनीहरूको कपटी मनबाट, उनीहरूको डाही भावनाबाट, अनि उनीहरूमा त्यो आदमदेखि आएको पाप स्वभावबाट, कसैलाई आफूभन्दा ठुलो भएको देख्न नचाहने जुन खालको एउटा भित्रैदेखिको यो एउटा डाहा भन्ने तपाईँलाई थाहा छ, डाहा यो एकदम अचम्मको कुरा हुन्छ। धेरै जस्तो कुरा तपाईँहरू मेरो कन्ट्रोलमा हुन्छ, तर हामी भित्र त्यो विशेष गरी कम्पेयर गरेर बाहिर नभने पनि धेरै जस्तो मान्छेको चाहिँ के हुन्छ भने अर्को मान्छे ठुलो देख्न पटक्कै नसहने मान्छे धेरै हुन्छ। जबसम्म उसले क्रुस बोक्दैन नि, त्यसलाई मार्दैन नि, वास्तवमा त्यो मान्छेले पक्का प्रभुको उपस्थितिको अनुभव गर्न सक्दैन, तर प्राय क्रिस्चियनहरूले मारेकै हुँदैन। त्यही कारणले तपाईँले होडबाजी देख्नुहुन्छ नि, मण्डलीहरू किन फुट्छन्, किनभने उसले अरूलाई चाहिँ आफूभन्दा अगाडि जान दिँदैन, अनि त्यसपछि त्यो बाइबलको भन्दा फरक कुरा हुने बित्तिकै मान्छेहरूलाई समस्या आउँछ, अनि त्यसपछि फुट्ने कुरा हुन्छ। बाइबलको मान्छे बाइबलको अनुसार, प्रभुको अनुसार जब मान्छे भयो त्यहाँ फुट्नु जरुरी छैन, किनभनेदेखि हामीले आफैलाई कसैको अगाडि केही ठुलो बनाउनु पर्दैन नि, परमेश्वरले जे दिनुहुन्छ त्यही हो नि, म सबैले मान्नै पर्छ, म चाहिँ 1 नम्बरमै, मेरो कुरै सबैले सुनोस्, यो जरुरी छैन नि। अब मलाई परमेश्वरले अरूलाई सिकाउने, डोर्याउने बोलावट दिनुभयो, मेरो जिम्मा छ कि मानिसहरूलाई सही बाटो लगाऊ, मैले गर्नु पर्यो, तर मान्छेले मलाई ठुलो मान्नु परेन क्या। तर यो ठुलो मान्ने कुराले के हुन्छ भनेदेखि अर्को मान्छेले चाहिँ त्यो ठुलो मान्नको लागि उसले बाटो खोजिरहेको हुन्छ क्या। मण्डलीमा धेरै यस्ता मान्छेहरू हुन्छन्। तपाईँलाई मैले यो किन भनिरहेको छु भने, वास्तवमा यो सुसमाचार नबुझ्दाखेरि धेरै ठुलो समस्या छ। त्यही कारणले हामीले यो यो 3 पत्र जो हामी आज हेर्न लागेको छौँ, तिमोथी र तितसलाई पावलले लेखेको, यसलाई पास्टरीय के भन्छ भने अङ्ग्रेजीमा पास्टरल लेटर्स भनेर भन्छ, पास्टरीय पत्रहरू भन्छ, भनेको चाहिँ यसमा चाहिँ अगुवा अथवा पास्टर अथवा गोठालो, जुन चाहिँ गोठालो त परमेश्वर नै हुनुहुन्छ, येशु प्रभु असल गोठालो होइन, परमेश्वर मेरो गोठालो, परम प्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन, भजन सङ्ग्रहको सबभन्दा मनपर्ने अध्याय मेरो यही हो। वास्तवमा 23 भजन सङ्ग्रह तपाईँले विचार गर्नुभयो भने 6 पद एकदम महत्त्वपूर्ण छ, म अन्धकारमय घाँटीबाट हिँड्नु परे तापनि म डराउने छैन। अनि मान्छेको जीवनमा अन्धकारमय घाँटी भनेको चाहिँ विभिन्न किसिमको हुन्छ, मान्छेबाट आउने सतावट, आफ्नो जीवनमा भएका अभाव, कतिजना मान्छेहरूको शारीरिक अवस्था होला, अथवा कतिजना मान्छे सबै जति पनि समस्या उनीहरूले समाधान गर्नुपर्ने हुन्छ, त्यो अन्धकारमय घाँटी हो। कहिलेकाहीँ आफ्नै परीक्षा र यो विश्वासमा डर हुन नसक्ने, परमेश्वरको वचनलाई ठिकसँग पालन गर्न सके पनि त्यो घाँटीको अवस्था हो, परीक्षा। तर परमेश्वरले चाहिँ हामीलाई ती सबै अवस्थामा सुरक्षा दिनुहुन्छ, किनभने उहाँ हाम्रो गोठालो हुन्छ, यो बाइबलमा यो कुरा छ। त्यसकारणले यो 3 पत्र चाहिँ एउटा गोठालो भन्ने अथवा पास्टर भन्ने चाहिँ कसरी जिउनुपर्छ, उसको जीवन कुन महत्त्वमा हुन्छ, उसले कसरी हिँड्नुपर्छ, मानिसहरूसँग कसरी व्यवहार गर्नुपर्छ, यो सबै कुरा यसमा छ। त्यसैले यसलाई त्यो नजरबाट हामीले हेर्नु, अध्ययन गर्नु जरुरी छ। त्यसैले तपाईँलाई आज म धेरै गहिरो जान्न, खालि एउटा दुईवटा पद मात्रै हेर्छौँ होला, तर विशेष गरिकन अलिकति ब्याकग्राउन्ड म तपाईँलाई भन्न चाहन्छु, अनि थुप्रै कुरा सिकिन्छ यसमा। किनभने हामी जुन गरिरहेछौँ नि, अब यो तपाईँलाई म के भन्छु भने, मैले यहाँ जानुभन्दा अगाडि धेरैवटा डाइभर्सिटी आउँछ कि मेरो दिमागमा, के के आउँछ नि गइहाल्छ होइन, अहिले पनि थुप्रै कुरा आइसक्यो, समय गइसक्यो, एनिवे म फोकस गर्नुपर्छ, लेट मी जस्ट गो हियर। यहाँ आउँदाखेरि जे आउँछ तपाईँलाई म एक्सप्लेन चाहिँ गर्न चाहन्छु। पास्टरीय पत्र, पहिलो तिमोथी र पहिलो र दोस्रो तिमोथी र तितस। अब तिमोथी र तितस दुईजना चाहिँ पावलको चेला भनेर अघि भाइ रामहरूले उल्लेख गरिरहेको थियो, पावलको चेला। तर हामीले यो दुईवटा तिनवटा पत्र हेरेर के थाहा पाउँछौँ भनेदेखि, यिनीहरू तिन दुईजना चाहिँ पावलको केवल एउटा स्टुडेन्ट अथवा उसको एउटा तालिम, उद्वारा तालिम भएको एउटा चेलो डिसाइपल मात्रै नभएर त्योभन्दा धेरै गहिरो कुरा छ। उनले त आफ्नो एउटा आत्मिकी छोराको रूपमा यति माया गरेर, यति प्रेम गरेर, यति आदर गरेर, यति त्यो सम्पूर्ण कुरा पावलको हृदय देखिन्छ, यति प्रिय थिए यिनीहरू भन्ने कुरा पनि देखिन्छ। अब यिनीहरूको जीवनमा पनि पावलप्रति कस्तो थियो, त्यो किन थियो भनेदेखि, उनीहरू साँच्ची नै परमेश्वरको पछि लागेको थिए, परमेश्वरको वचनलाई उनीहरूले ग्रहण गरेका थिए। यो सबै कुराहरू हामीले हेर्दछौँ। त्यसैले आज खालि ब्याकग्राउन्ड मात्रै हो, अनि खास अध्ययन हामीले अर्को हप्तादेखि सुरु गर्छौँ। यो तिनवटा पत्र, पास्टरीय पत्र भनेर हामीले भनेका छौँ, मण्डली र मण्डलीको पास्टर अगुवाहरू कस्तो हुनुपर्छ र के हो र कसरी सञ्चालन हुन्छ, कस्तो खालको सिस्टम लागू गर्नुपर्छ, उनीहरूले कुन अब समस्या समस्या जहिले पनि छ, मानिस भनेकै समस्याको पोको हो। जन्मिँदाखेरि नै हरेक व्यक्ति, चाहे एकदमै आत्मिकी परिवारमा जन्मियोस्, चाहे विश्वासी नै नभएको अवस्थामा रहोस्, हरेक व्यक्ति के हुन्छ, आदमको स्वभाव लिएर, पाप नेचर लिएर आउँछ। अनि परमेश्वरले कुनै न कुनै समयमा अनुग्रह गरेर, मैले धेरै मान्छेहरूको गवाईहरू सुनेको थियो, नेपालमा त के हुन्छ भने धेरै जस्तो हामीहरू पहिला हिन्दूमा कहाँ कहाँबाट के केबाट परमेश्वरले हामीलाई लड्दै पढ्दै कहाँबाट ल्याएर परमेश्वरको वचनमा, अनि हामी विश्वास गर्छौँ होइन, त्यस हिसाबले धेरै पास्टर भइसकेका, अगुवा भइसकेका मान्छेहरूको यो क्रिस्चियनिटी, अगुवा बाइबल चर्च भनेको चाहिँ एक किसिमको उनीहरूको आफ्नो लक्ष्य के भन्छ, आफ्नो महत्त्वाकांक्षा पुरा गर्ने बाटोको रूपमा पनि तयार गरिराखेको हुन्छन्, त्यो पनि देखिरहेछ। तर वास्तवमा परमेश्वरको वचनमा कस्तो हुनुपर्छ, क्रिस्चियन कस्तो हुनुपर्छ, परमेश्वरले त्यो व्यक्तिको जीवनबाट के गर्न चाहनुहुन्छ, यो सबै कुराहरूको बारेमा चाहिँ धेरै गहिरो कुरा हो। त्यही कारणले नै तपाईँ र म, जो मेरो एउटै चाहना यो ग्रुपमा म सिकाइराखेको चाहिँ के हो भनेदेखि नि, हामीहरू हावामा मुक्का नहानु क्या, त्यही हो मेरो। हरेक व्यक्तिले बुझोस् कि ख्रिस्टको चेला अथवा ख्रिस्टको सेवक चाहिँ कस्तो हुनुपर्छ, त्यही प्रकारले हामी अगाडि बढ्न सकौँ। परमेश्वरको वचन कसरी उल्था गर्नुपर्ने, विश्वास गर्नुपर्ने, लागु गर्नुपर्ने, त्यसमा एक रौँ पनि तलमाथि नपरोस्। वास्तवमा बाइबलले चाहिँ त्यही कुरा भन्छ नि, भजन सङ्ग्रह एकमा नै त्यही कुरा छ, परमेश्वरको वचनबाट दाहिने बायाँ नजाने कुरा त छ नि, त्यो त पुरानो नियम, तर नयाँ नियममा पनि त्यही छ, तेरो हो चाहिँ हो, होइन चाहिँ होइन, यसु प्रभुले प्रष्ट भन्नुहुन्छ। अब यो कुरा फेरि गर्दै गर्दाखेरि, साँच्चो क्रिस्चियन जीवन जिउनलाई चाहिँ परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ, येसु ख्रिस्टद्वारा उहाँको अनुग्रहमा, पवित्र आत्माको शक्तिमा मात्रै हामी जिउन सक्छौँ। त्यस कारणले विश्वासद्वारा हामी उहाँमा आफैलाई समर्पण गरेर उहाँलाई प्रभु मान्छौँ, त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। पवित्र आत्माको उपस्थिति र सहायता चाहिँ जुन दिन तपाईँ र मैले येसुलाई साँच्ची प्रभु मान्छौँ त्यो दिन मात्रै आउँछ। तपाईँलाई एउटा पद म पढ्नु मन लाग्यो, त्यो पनि आजको सन्दर्भभन्दा फरक, त्यो पद चाहिँ मैले कुन चाहिँ पद पढ्न लाएको छु भने, तपाईँलाई मैले पहिलो कोरन्थी, एकछिन है, पहिलो कोरन्थी বারা পইল করন্থি বারা অধ্যায়ে তেসকো তিন পদ মা তপাইলাই ম একচোটি পড়ছু, त्यसपछि म आजको विषयमा जान्छु। यसकारण तिमीहरूले यो कुरा बुझेका म चाहन्छु कि परमेश्वरको आत्माद्वारा बोल्ने कसैले येशु श्रापित होस् भन्दैन। अब यसपछिको चाहिँ अब यहाँसम्म हामीले के छ भने परमेश्वरको आत्माद्वारा मानिसले बोल्न सक्नु पर्यो, अनि परमेश्वरको आत्माद्वारा बोल्नेले चाहिँ येशु प्रभुको वचन बोल्छ। अब त्यसपछि यहाँ के छ, अनि पवित्र आत्माद्वारा मात्र येसु नै प्रभु हुनुहुन्छ भन्न सक्छ। यो एकदम खम्बा हो बाइबलमा, येसु नै प्रभु भन्न सक्ने चाहिँ मान्छेको आफ्नो क्षमताले पुग्दैन। यो नै क्रिस्चियनिटीको टर्निङ पोइन्ट हो। धेरै मान्छेहरूले येसुलाई प्रभु भन्छ, तर त्यो प्रभु भन्या दिनदेखि उसको सोच बोली काम गराई रहनसहन योजना टोटली सम्बन्धमा येसुको एप्रुभल खोज्छै खोज्दैन, येसुको प्रभुत्व छ खोज्छै खोज्दैन। अबदेखि चाहिँ उसले अन्धकार र ज्योतिलाई फरक पार्छै पार्दैन। हो यो कुरो डिटर्मिन हो, यो एकदमै महत्त्वपूर्ण हो। धेरै क्रिस्चियनहरूको जीवनमा तपाईँले समस्या देख्नुहुन्छ किनभने उसले प्रभु भन्यो, किनभने तपाईँलाई मैले बप्तिस्मा दिएँ भने त मैले सोध्छु नि त तपाईँले येसुलाई प्रभु भनेर ग्रहण गर्नुभयो भन्नुहुन्छ, भन्छु। तर तपाईँले मुखले भनेपछि मलाई त पुग्यो, तर तपाईँलाई परमेश्वरको अगाडि चाहिँ पुग्दैन नि त। तपाईँलाई कतिखेर पुग्छ, जतिखेर तपाईँले साँच्ची नै उहाँलाई प्रभु भन्नुहुन्छ। अनि यो पद अनुसार के छ भने पवित्र आत्मा तपाईँमा जबसम्म आउनुहुन्न नि, तपाईँले त्यो उहाँको प्रभुत्वलाई टोटल्ली स्वीकारेर प्रभु भन्नुहुन्न। अबदेखि उसो चाहिँ म प्रभुकोमा छु। जब परमेश्वरको आत्माले कसैकोमा काम गर्नुहुन्छ नि, उसमा अर्कै सोच आउँछ, अर्कै ज्योति आउँछ, अर्कै भावना आउँछ। अनि हामी कहिलेकाहीँ के हुन्छौँ, संसारतिर फर्किन्छौँ पत्रुस जस्तै। येसु प्रभुले डाक्ने बित्तिकै पानीमै हिँडेर पत्रुस जाँदै थियो, अचानक उसले यताउता हेर्न थाल्यो संसारलाई, अनि के भयो, ऊ डुब्न थाल्यो। हामी धेरै यस्ता क्रिस्चियनहरू छौँ, बेला बेलामा हामी हिँडेका छौँ पानीमा हिँडेका छौँ, तर हामी दाहिने बायाँ हेर्छौँ अनि डुब्छौँ। त्यस कारणले प्रियहरू हो, यो महत्त्वपूर्ण कुरा छ कि येसुलाई प्रभु भन्ने कुरा, यो पास्टरल टिचिङ, यो शिक्षा जुन चाहिँ मण्डलीको अगुवा यो हुने कुरा चाहिँ त्यसपछिको कुरा हो। त्यसैले पवित्र आत्माको उपस्थिति बिना तपाईँ र मैले, किन म यो जोड दिइरहेको छु भनेदेखि, रोमी 10:9 चाहिँ येसुलाई प्रभु भनेर स्वीकार नगरीसम्म उद्धार पाइँदैन, होइन त? प्रभु भन्न स्वीकार्न चाहिँ हामीमा पवित्र आत्माले बोल्नु पऱ्यो, हामीमा उहाँ हुनु पऱ्यो। हामीमा उहाँ हुनु भनेको चाहिँ तपाईँ र मेरो स्वार्थी सेल्फिस संसारिक गनाउने पाप सब कुरा चाहिँ के हुन्छ, क्रुसमा, क्रुसमा हामी केवल परमेश्वरको कुरा चाहन्छौँ। अब लोभ के पनि आउँदैन, अब जे होस् प्रभुको हो, धनी हुनु परेन, कसैसँग दाज्दैन, विनम्र हुन्छ। यो संसारमा को चाहिँ बेसरी धनी भएर बेसरी बाँच्या छैन नि, धेरै धनी मान्छे त झन् छिटो रोग लाएर भट्टाभट मरेको थाहा छ मलाई, ए कतिजना घैमल जीवन छ। तपाईँहरू म विश्वास गरेर परमेश्वरमा यत्रो जीवनको बाटो देखाए मान्छेमा पनि यो क्लियर कट आएन भनेदेखि ठुलो समस्या हो। त्यही कारण हामी जुन सेवाकाई गर्दैछौँ हामीले प्रभुको सेवाकाई गर्नु पर्यो, त्यसैले उहाँको प्रभुत्व पवित्र आत्माद्वारा हामीमा हुनु पर्यो। यो अचम्मको कार्य हो, तपाईँ र ममा यो शक्ति जो अचम्मको कार्य गर्ने प्रभुको उपस्थिति, जो सर्वशक्तिमान हुनुहुन्छ, सारा ब्रह्माण्डका सृष्टि गर्ने येशु प्रभु अल्फा ओमेगा पवित्र आत्मामा तपाईँ र ममा आएर बस्नुहुन्छ। अबदेखि हाम्रो विचार उहाँको अधीनमै हुन्छ। तर तपाईँलाई म भन्छु, धेरै क्रिस्चियनहरू, मेरो साथीहरू थुप्रै छन् अमेरिकन, नेपाली, दे आर नट सिरियस अबाउट देयर फेथ, उनीहरूको विश्वासको बारेमा त्यति सिरियस छैन। मेरो दृष्टिकोणमा के हो, सायद उनीहरूले मुक्ति पाएको छैन, नयाँ जन्म भएको छैन। नयाँ जन्म गर्ने चाहिँ पवित्र आत्मा हुनुहुन्छ, त्यसको लागि चाहिँ पाप त्याग्नै पर्छ। पवित्रता बिना परमेश्वरमा कोही आउनु सक्दैन, दिस इज द नम्बर वान फ्याक्ट। त्यही भएर तपाईँले मैले मण्डलीमा धेरै जस्तो बनावटी, विद्रोही, अनि के भन्छ, मनतातोलाई के भन्छ, यो सातवटा प्रकाशको पुस्तकमा भएको सातवटा मण्डलीमा मन तातोलाई चाहिँ के भनेको छ, यसो प्रब्लम फुक दिने भनेको छ नि। चिसो पनि छैन तातो पनि छैन। कतिजना क्रिस्चियनहरू त तातो त कहाँ चिसो चाहिँ छ, तर मान्छेले के सोचाउँछ भने म क्रिस्चियन भइसकेँ, बप्तिस्मा लिइसकेँ, चर्चमा गइसकेँ, प्रचार पनि गर्छु, यतातिर पनि गर्छु भरे चिसो, त्यो त कामै लागेन, मन तातो पनि काम लागेन। हामी त यीशु प्रभुमा हुनुपर्छ, तातेको हुनुपर्छ होइन। एनिवे त्यस कारणले यो तिमोथी र तितसको अध्ययन गर्दै गर्दा यो पास्टरीय मण्डलीका अगुवाहरूको सम्बन्धमा धेरै कुराहरू हामी यहाँ सिक्छौँ। वास्तवमा मण्डलीको सुरु गर्ने हामीले यो भन्दा अगाडि के रहेथ्यो, येसु प्रभु म मेरो मण्डली स्थापना गर्छु, नरकको शासक अथवा फाटक त्यसमा विजय हुने छैन। कुनै पनि मण्डली मान्छेको शक्तिमा सुरु भयो, मान्छेको बुद्धिमा अगाडि बढ्यो भने त्यहाँ ख्रिस्ट हुनुहुन्न। अनि अर्को कुरो तपाईँलाई म भन्छु, धेरै नम्बर मुख्य होइन, नम्बर चाहन्छु म, तपाईँ जस्तै म बेथानी अनुग्रह मण्डलीमा म त खास वर्षमा 1 महिना 1 चोटि 1 महिना 1 चोटि आउँछु, म सधैँ निरन्तर बस्ने भए सायद म निरन्तर खटेर 24 घन्टामा 12 घन्टा खटेर त्यहाँ धेरै विश्वासीहरूलाई ल्याउने प्रयासमा म हुन्थेँ। किन म विश्वास गरेपछि म त्यही लागेको छु, मेरो परिवारलाई विश्वास ल्याउने कुरा पनि मैले त्यही कारण गरेको छु, बुझ्नुहुन्छ? किनभने म भित्र त्यो सुसमाचार जो मैले सुनेर विश्वास गरेँ, हामीले भर्खरै क्रिसमसको बारेमा कुरा गऱ्यौँ, त्यो सबभन्दा ठुलो सुसमाचार, त्यो सबभन्दा खुसीको सुसमाचार हो, कुनै पनि अर्को समाचारै हुन सक्दैन, त्यति महत्त्वपूर्ण त्यो तपाईँ र म बोकिराखेका छौँ। अनि यदि तपाईँ र म साँच्ची नै सुसमाचारबाट बदलिएका मान्छेहरू छौँ भने त्यो सुसमाचार हामी ख्याल ख्याल लिँदैनौँ, त्यो सुसमाचार हामी प्रयोग गर्छौँ परमेश्वरको लागि। त्यसैले कुनै पनि व्यक्ति नयाँ जीवन पाएर येशु सँगसँगै पवित्र आत्मामा हिँड्छ भने उसले सुसमाचार प्रयोग गर्छ, मान्छेहरूलाई प्रचार गर्छ, किनभने भेडा गोठालाहरू तुरुन्तै गए येशु प्रभुलाई देखिसकेपछि, उनीहरूले जे देखे सब मान्छेहरूलाई भन्न थाले। हम अरू त अरू सामरी स्त्रीको बारेमा हामी भन्छौँ, जो चाहिँ मान्छेको बिचमा जान पनि लजाएर दिउँसो कसैले नदेख्ने टाइममा, किनभने समाजमा एउटा हेलित जीवन जिएको मान्छे यसलाई भेटेपछि, सुसमाचार पाएपछि, अब उसको लाज हराउँछ र ऊ चाहिँ गाउँमा गएर सब मान्छेलाई, अब मैले जो भेटेको छु उहाँ नै ख्रिस्ट हुनुहुन्छ होला, मान्छेहरूले विश्वास गर्छन्, अनि फर्केर त्यहाँ आएर सुन्छन्, अनि त्यसपछि मान्छेहरूले भन्छन्, त्यो गाउँको धेरै जस्तो मान्छेहरू विश्वासी भए। उनीहरूले भने अब तिमीले भनेको देखेर मात्र सुनेर मात्रै होइन कि, हामी आफै देखेर विश्वास गर्छौँ, बुझ्नुभयो? तपाईँ र ममा यो सुसमाचार परमेश्वरले सुम्पनु भएको छ। त्यसैले मण्डलीको सुरुवात येशु प्रभुले गर्नुहुन्छ, यो मण्डली येशुको हो, यसको शिर येशु हुनुहुन्छ, तपाईँ र म उहाँको शरीरको एउटा एउटा अङ्ग हौँ, त्यसैले यसलाई यसै गरी लिनु पर्छ, तपाईँ र म सिरियस हुने कुरा त्यहाँबाट आउँछ। त्यही कारण हामीले बिहान उठ्दाखेरि र बेलुका सुत्दाखेरि यो कुरा मनमा छैनौँ भने सायद हामी सिरियस छैनौँ। सबभन्दा बढी योजना के को बन्छ भोलिको लागि, प्रभु त्यहाँनिर कहाँनिर हुनुहुन्छ, यो हरेक मान्छेले जाँच्ने कुरा हो होइन। सो मतलब मण्डली ख्रिस्टको वचन अनुसार सुरु र वृद्धि र सक्रिय हुनै पर्छ, सञ्चालन गर्ने कुरा पवित्र आत्माले आफ्नो ख्रिस्टको वचनद्वारा मण्डली चल्दछ। अनि जहाँनिर परमेश्वरको वचन दाहिने बायाँ हुन्छ त्यहाँ प्रभुको महिमा पनि हुँदैन, उहाँको उपस्थिति पनि हुँदैन। अनि बाइबलमा पवित्र आत्मालाई सन्ताप दिने कुराहरू, विभिन्न पापकै कुराहरू पनि हुनसक्छ। सो पवित्र आत्माको शक्तिमा ख्रिस्टको वचन ख्रिस्टमा जन्मिएका उहाँका जनहरू मार्फत मण्डलीमा निरन्तर मण्डलीलाई सञ्चालन गर्ने कुरामा उहाँले काम गर्नुहुन्छ। येशु प्रभुले आफ्नो सेवामा के गर्नुभयो, चेलाहरू चुन्ने र उनीहरूलाई तालिम दिने, उनीहरूको अगाडि आफ्नो गवाही येशु प्रभुले परमेश्वरको कुरा प्रकट गर्नुभयो, धेरै शिक्षा दिनुभयो, उनीहरूलाई उत्साह दिनुभयो, उनीहरूलाई प्रयोग गर्नुभयो। हरेक चेलाहरूको समस्या थियो, उनीहरूले येशु प्रभुलाई पनि इन्कार गरेको थिए, पत्रुसले सम्म, तर इन्कार गरेको व्यक्तिलाई पनि उहाँले क्षमा दिइदिए, सम्झाइ सम्झाइकन, अनि उनीहरूलाई के गर्नुभयो, समेट्नु भयो। अनि बाइबलमा भर्खरै मैले पढेको, सायद मैले रामहरूलाई पढेको थिएँ यो पद, मलाई आज पढ्नु मन लाग्यो, यो पद वास्तवमा महत्त्वपूर्ण पद हो। अनि त्यो दोस्रो तिमोथी 2 को हामीले कसरी अरूलाई व्यवहार गर्नुपर्छ भन्ने कुरा हामी तिमोथीमा पढ्दैछौँ, तर दोस्रो तिमोथी 2 को 25 र 26 पद तपाईँलाई म पढिदिन्छु। नम्रता साथ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, सायद परमेश्वरले तिनीहरूलाई प्रस्ताव गर्ने सत्यतालाई बुझ्ने मन दिनुहुनेछ र तिनीहरू चेतना पाएर दियाबलस भनेको शैतानको पासोबाट उम्कनेछन्, जसले तिनीहरूलाई त्यसको इच्छा अनुसार चल्नलाई कैदी बनाएको छ। अब भनाइको मतलब यहाँ के छ त? धेरै जस्तो मान्छेले के छ, आफूलाई मन नपर्ने बित्तिकै त्यो मान्छेलाई सही तरिकाले पनि सम्झाएको छैन, त्यसको उसले गल्ती गरेर पाप गरेर कसैले, तर त्यसको विरोध गरेर बदनाम गरेर मान्छेहरूलाई त्योबाट टाढा बनाउने, उसलाई एक्लो बनाउने, यो सबै परमेश्वरको काम होइन। तपाईँले मैले देखिराखेका कतिजना अगुवाहरूको जुन क्रियाकलापहरू छ त्यो क्रिस्चियनिटीमा पर्दैन। यहाँ के लेखिएको छ, कोही मान्छे गल्ती नै हुँदाखेरि पनि, कहिलेकाहीँ त्यो मान्छे तपाईँकै विरोधी हुँदाखेरि पनि हामीले चाहिँ के गर्नुपर्छ, उसलाई सम्झाउनु पर्नेछ, उसलाई दया देखाउनु पर्नेछ, अनि के हुनेछ, यहाँ उसले पनि पश्चातापको वरदान परमेश्वर पाउँछ। वास्तवमा जसरी विश्वास एउटा वरदान हो, पश्चाताप पनि एउटा वरदान हो। त्यसैले पावलले सबै कुरा परमेश्वरले येशु प्रभुले चेलाहरूसँग प्रकट गर्नुभयो। अब यहाँनिर हामी पावलको कुरा गर्छौँ। पावल आफ्नो जीवनको बाँकी दिन जब उनले येशु प्रभुलाई दमस्कसको रोडमा भेटे, त्यसपछि पावलको जीवन के थियो, उनको एउटै मकसद भन्छ नि, मकसद एउटै उद्देश्य थियो, धन कमाउने, घर बनाउने, नाम कमाउने, सबैको अगाडि प्रमाणित हुने, अनि जेरुसलेममा सबै ठाउँमा प्रेरित हुने, उसको कुनै पनि छैन। उसले आफैलाई त कहिले पनि माथि राखेन, सबैलाई मान्यता दियो, यहाँसम्म कि त्यही तिमोथी र तितस जसलाई उनले नै विश्वासमा ल्याएको थियो तिनीहरूलाई पनि एउटा आदरपूर्वक उनीहरूले बोल्थे। पावलको जीवनमा पनि महत्त्वपूर्ण काम परमेश्वरले दिनुभयो, उसले आफ्नो जिम्माहरू पुरा गर्दाखेरि पावलले गरेको हामी देख्छौँ। अब यहाँ येशु प्रभुसँग हामी दाँझ्न सक्दैनौँ येशुले जे गर्नुभयो, तर तपाईँ र मैले पछ्याउने त पावलको उदाहरण त हो नि, त पावलले चाहिँ सेवकाईमा के गरे त्यो कुरोले तपाईँ र मैले सिक्ने कुरा हो। यो दुईवटा पत्र, तिनवटा पत्रमा हामी यही कुराहरू हेर्ने प्रयास गर्दछौँ। पावलले चेलाहरूलाई विश्वासमा ल्याउने, उनीहरूलाई उनीहरूको वरदानहरू हेरेर उनीहरूलाई तालिम दिएर, होइन, आफ्नो बुद्धि र आत्मिकी कुराहरू उनीहरूमा इम्पार्ट भन्छ, उनीहरूलाई त्यो कुराहरूमा सिकार सुसज्जित बनाएर अनि उनीहरूलाई विश्वासमा जगाएर उनीहरूलाई जिम्मा दिने काम गरे, उनीहरूलाई नियुक्त गरे, उनीहरूलाई अगुवा बनाए, उनीहरूलाई तयार गरे, अगुवापनमा तयार गरे अनि सुसज्जित गर्ने काम गरे, विभिन्न ठाउँमा मण्डली स्थापना गरे। अब यी व्यक्तिहरू तिमोथी, तितस, पावल सँगसँगै उनको मिसिनरी यात्रामा यिनीहरू गएका थिए, अनि त्यो यात्रामा जाँदाखेरि उनले धेरै तालिम पाए। अब यो तिनवटा पत्र चाहिँ पास्टरलाई लेखिएको थियो भन्ने कुरा हामीलाई कसरी थाहा छ भने, यो व्यक्तिलाई सम्बोधन गरिएको थियो, तर व्यक्तिलाई सम्बोधन गरेर पनि तिमोथीलाई दुईवटा, तितसलाई एउटा, तर यो उनीहरूलाई मात्र लेखेको छैन भन्ने कुरा पनि हामीले धेरैवटा कुराहरू यहाँ हेर्न सक्छौँ, जुन चाहिँ हामी पछि हेर्छौँ। यसलाई पास्टरको गाइड, होइन, जस्तो म्यानुअल भन्छ नि, म्यानुअल भन्न सकिन्छ। वास्तवमा थुप्रो कुराहरू यसमा छ, हामीले बुझ्नलाई जरुरी छ। अनि पावलले यी दुईजना तिमोथी र पत्रुस, के अरे तितसलाई, आफ्नो विश्वास र आत्मिकी छोराको रूपमा लिँदथे। यिनीहरूलाई विश्वासमा पावलले नै ल्याएका थिए। त्यसकारण त्यो कुरा भन्दै गर्दा के हो त, तपाईँ र मैले पनि मान्छेहरूलाई विश्वासमा ल्याउनु प्रयास गर्नु पर्यो, होइन, हामीले त्यो पनि विश्वास गर्नु पर्यो। त्यो विश्वासमा मान्छेलाई कसले ल्याउँछ, प्रभुले, तर कसरी आउँछन्, तपाईँ र मैले सुसमाचार सुनाउनु पर्यो, उनीहरूको अगाडि जिउनु पर्यो, गवाही हुनु पर्यो, तपाईँ र ममा ख्रिस्ट देखिनु पर्यो, होइन। यी दुवैलाई उनले ख्रिस्टको विश्वासमा ल्याएका थिए। पावलको सुसमाचारीय पथ यात्रामा यी दुवैले दुःख पनि पाएका थिए, किनभने पावलले त जहिले पनि दुःख पाए नि, शारीरिक रूपमा मान्छेले खेदो गर्थे, उनीहरू पक्राउ परे, उनीहरूलाई, पावल त दुई दुईचोटि पक्राउ परेको छ, यो उसमा मात्रै, रोममा मात्रै दुईचोटि झेलखान परेको छ, होइन। यिनीहरू पावलका एकदमै आत्मिकी छोरा जस्तै, विशेष गरिकन एउटा चेला र एउटा क्रिस्चियन के भन्छ, क्रिस्चियन सहकर्मीको रूपमा मात्रै होइन, उनले चाहिँ एउटा आत्मिकी छोराको रूपमा यति प्रिय मान्दथे। यी पत्रहरूमा सबै किसिमका जवान मानिसहरूको निम्ति बुद्धि अनि एकदम उनीहरूको हेरचाह कसरी गर्ने, मान्छेलाई कसरी हुर्काउने, अघि भर्खर तपाईँलाई मैले एउटा पद पढ्दै थिएँ, विरोधीहरूलाई पनि कसरी व्यवहार गर्ने ताकि उनीहरू परमेश्वरमा आउन सकोस्, कति गहिरो गहिरा कुराहरू यहाँ सिकाइएको छ। पावलले पवित्र आत्माद्वारा यो कुराहरू पावलले चाहिँ लेखेका छन्। महत्त्वपूर्ण कुरा यी पत्रहरूमा परिपक्व र पाको क्रिस्चियनहरूले कसरी मानिसहरूलाई नयाँ जीवनमा अथवा चेलापनमा अथवा अगुवापनमा, न्यू जेनेरेसन्स अफ लिडर भन्छ, नेक्स्ट जेनेरेसन्स अफ लिडर अगुवापनमा कसरी हुर्काउने भन्ने कुराको बारेमा सिकाइरहेका छन्। यहाँ एउटा महत्त्वपूर्ण देख्छौँ के भनेदेखि, पावल त अलरेडी हि वाज टप, शक्तिशाली, तर उसले आफै शक्तिशाली भएर बसेन। उसले यिनीहरूलाई हुर्काइरहेछ, यिनीहरूलाई तालिम दिइरहेछ, यिनीहरूलाई ठाउँ ठाउँमा चर्चमा लगेर अगुवा बनाइरहेछ। आफ्नो विश्वास, अनुभव र बुद्धि, परमेश्वरको वचनबाट आएको समझलाई अरूलाई कसरी सिकाउने भन्ने तालिम चाहिँ यी दुईजनालाई उनले एकदमै राम्रोसँग दिएछ, किनभने यिनीहरू त घनिष्ठ, उनी सँगसँगै विभिन्न यात्रामा सँगै बसेको थिए, होइन? अनि कसरी अरू नयाँ पुस्ताको अगुवाहरू नियुक्त गर्ने, उनीहरूलाई कसरी परमेश्वरमा चाहिँ सक्षम बनाउने, यी सबै कुराहरू चाहिँ पावलले यिनीहरूलाई सिकाएको हामीले यो पत्रहरूमा पाउँछौँ। पावलको जीवन र सेवामा महत्त्वपूर्ण उदाहरण हामी यहाँ देख्दछौँ, कसरी आफ्नो जीवनको उदाहरणद्वारा उनले सिकाएका छन्। तिमोथी र तितसको पृष्ठभूमिको बारेमा विचार गर्यो भनेदेखि, अब अलिकति पृष्ठभूमि अनि सिद्धाउँछु, उनीहरू पृष्ठभूमि, उनीहरू कहाँबाट आए त भन्दाखेरि थुप्रै कुरा छ, तर म छोटकरीमा दुईवटा कुरा, तिनवटा कुरा मात्र भन्छु। जीवनबारे, तिमोथीको जीवनबारे चाहिँ हामी हेऱ्यौँ भनेदेखि चाहिँ यिनीहरूलाई कसरी पावलले वास्तवमा मेन्टोर भन्ने अङ्ग्रेजी शब्द छ, नेपालीमा चाहिँ एउटा छत्रछायामा राखेर सुपरभाइज गरेर सिकाउँदै हुर्काउँदै गर्ने मेन्टोरिङ भन्छ। नेपालीहरूमा चाहिँ यो मेन्टोरिङको चाहिँ धेरै गरिबीपन छ, किनभने जन्मिँदैदेखि तिन खुट्टा भने जस्तो हो, के भन्छ त्यो अर्कै शब्द छ क्या, जन्मिनेदेखि अगुवाउनु खोज्छ, होइन? विश्वास गरेका छैन, पास्टर हुनु पऱ्यो, अनि कोही पास्टरको अगाडि मात्रै गर्ने हो, भित्रभित्र चाहिँ मान्छे सुरु गरिहाल्छ, किनभने ऊ भित्रको हो, त्यो डियाबलस भन्ने व्यक्ति चाहिँ निकालेकै छैन क्या, येशूलाई प्रभु नै मानेन नि, त्यही भएर के छ त्यो मान्छे चाहिँ जीवनभरि नै फेरि त्यहीले गरिरहेको छ, कसैलाई माथि आउनु दिँदैन, कसैलाई ऊ अरू कसैलाई माथि जानु पनि दिँदैन, ऊभन्दा माथि कोही छ भने त्यसलाई कसरी खसाल्ने त्यो बाटोमा लाग्छ। तर यिनीहरू त्यस्तो थिएन, यिनीहरू एउटा पावलको अधीनमा बसेर उसको मेन्टरसिप, उसको लिडरसिपलाई पुरै ग्रहण गरेर उनीहरूप्रति वफादार, लोयल भन्छ नि, आज्ञा पालन गर्ने, विश्वासयोग्य हुने, किनभने ऊ पनि त यस्तो छ नि त, उसले पनि त मान्छेहरूलाई स्वार्थ गरेन नि त, उसले त परमेश्वरको कुरा के हो त्यही जिएर देखायो नि त, इमान्दार, असल उदाहरण, उसले केही व्यक्तिगत फाइदाको लागि चलाउँदैन, यो नै सबभन्दा ठुलो कुरा हो। अनि यिनीहरूलाई कसरी पावलले तालिम दिएर हुर्काए, अगुवापनमा र जिम्मा लगाए, उनीहरूको सक्षमतामा ल्याए भन्ने कुरा हामी देख्छौँ। तिमोथीको छोटकरी पृष्ठभूमि कुरा गर्दाखेरि, तिमोथीको हजुरआमा र आमाको बारेमा हामीले बाइबलमा देख्छौँ, अब त्यो पदमा हामी पछि हेरौँला। तिमोथीको आमा चाहिँ युनिस भन्ने, उनी चाहिँ यहुदी थिए, उनको बाउ चाहिँ ग्रिक भनेको चाहिँ अन्य जाति थिए। अनि तिमोथीले आफ्नो हजुरआमा, के अरे, आफ्नो आमा र हजुरआमाबाट धेरै वचन परमेश्वरको कुराहरू सानैदेखि सिकेका थिए। अनि जुन बेलामा पावलले लिस्ट्रा भन्ने ठाउँमा प्रचार गर्दै थिए, तिमोथी त्यहाँ पावलको प्रचार सुनेर विश्वासमा आएका थिए, तिमोथीलाई पावलले विश्वासमा ल्याएको थिए। सायद तिमोथीले सुसमाचारमा विश्वास गर्दा उनी करिब करिब 16 वर्षभन्दा सानो थिए, त्यो कुरा हामी पाउँदछौँ। अनि पावलले तिमोथीलाई यो पढ्दा, पत्र लेख्दाखेरि चाहिँ तिमोथी करिब 30को हाराहारीमा, 30 भन्दा 2-4 वर्ष अगाडि, 2-4 वर्ष पछाडि त्यो हुनुसक्छ भनेर हामीले पाउँदछौँ यो पत्र लेख्दाखेरि। उनले विश्वास गरेको झन्डै झन्डै 16 वर्ष जस्तो भइसकेको थियो यतिखेरसम्म, होइन? अनि पावलको दोस्रो मिसिनरी यात्रामा चाहिँ तिमोथी सँगसँगै गएका थिए। पावलले जब दोस्रो मिसिनरी यात्रा गए, त्यो बेलामा तिमोथी पावल सँगसँगै गरेको कुरा हामी पाउँदछौँ। अनि यो मिसिनरी यात्रामा जाने भने चाहिँ धेरै ठुलो तालिम हो, उसले कसरी गर्छ, यो चेलापन भन्ने नै खासमा गरेर अनि सिकेर गर्ने कुरा हो, होइन? अब तिमोथीको विश्वास, जीवन, प्रचार, गवाहीप्रति पावल विश्वस्त भएकाले तिनले तिमोथीलाई एफिससको मण्डलीको इन्चार्जको जिम्मा दिएका थिए। एफिससको मण्डलीमा पावललाई पास्टर बनाएर जिम्मा दिएका थिए, किनभने तिमोथीको जीवनमा चाहिँ एफिसेको मण्डली, तिमोथीको जीवनमा कस्तो परमेश्वरप्रतिको समर्पणता, विश्वास, इमान्दारपन चाहिँ पावलले देखेका थिए। यो कुरा यहाँसम्म हामी देख्छौँ। यो एउटा एफिसीमा के भन्छ, एसिया म्यानर भन्छ, त्यो ठाउँ एसियामा पर्छ। अनि त्यो एफिसी भन्ने ठाउँ चाहिँ एउटा बन्दरगाह, समुद्रिक बन्दरगाह, एकदमै व्यापारिक केन्द्र, जहाँ धेरै मान्छे आउने, रुपियाँ पैसा चल्ने व्यापारिक केन्द्र हुन्छ। त्यहाँ के हुन्छ, धेरै किसिमका विकृतिहरू हुन्छन्, अन्य जाति, संसारिक देवदेवताहरूको, संसारिक विभिन्न किसिमका कुराहरू त्यहाँ हुन्थे। त्यो एउटा केन्द्र नै ठाउँ, जस्तो अहिले काठमाडौँको कुरा गऱ्यो भने सबभन्दा सैतानिक काम हुने ठाउँ कहाँ हो, काठमाडौँ हुन्छ। सबभन्दा बढी मन्दिर, सबभन्दा बढी व्यभिचार, सबभन्दा बढी दुष्ट, ठग, भ्रष्टाचार, सबै कुरा हुन्छ, होइन? अनि कतिचोटि मण्डलीलाई त्यसले असर गर्छ। त्यसकारण मण्डलीका मान्छेहरू पनि पवित्रतामा, परमेश्वरको सच्याइमा होइन कि आफैलाई होडबाजीमा अगाडि लगाउने काममा लागिरहेको हुन्छन्। त्यसैले कतिजना मान्छेहरूको समझ खुलेको हुँदैन। सो यो एफिससको बारेमा चाहिँ त्यो कुरा गर्दा, एफिसस चाहिँ एउटा विकृति र भ्रष्ट भएको ठाउँ थियो भनेर हामी देख्दछौँ। अनि पावलले तिमोथीलाई लेखेको यो पत्रमा उल्लेख गरिएको छ कि जवान पास्टर तिमोथी उनको सेवामा र प्रचारमा, अनि उनको जुन एफिसीमा, उनले एफिसीमा जुन चाहिँ सेवा गर्दै थिए, धेरै टेन्सन भन्छ नि, धेरै स्ट्रेस उनलाई थियो, एक प्रकारको क्राइसिस हुनला थियो, किनभने उनी चाहिँ लाज मान्ने, अलिकति गम्भीर खालको मान्छे थिए। अनि मान्छेहरूले जब धेरै नबोल्ने, लाज मान्ने, अलिकति भट्ट नबोल्ने मान्छेले के हुन्छ, अरू मान्छेले हेप्छ नि, होइन, वास्ता गर्दैन, मलाई थाहा छ त्यो। सही मान्छेहरूले मान्छ, तर धेरै जस्तो मान्छे सही हुँदैन। जो मान्छे अझ बोलेर जित्छ, होइन, अनि नेपालको परिप्रेक्ष्यमा चाहिँ गाह्रै पल्ला भन्ने, यस्तै बोलीले जित्ने हुन्छन्। कतिचोटि बोलीले जित्न जरुरी छैन। अनि तर उनी क्राइसिसमा भएको कुरा चाहिँ एफिससमा के तिमोथीलाई लेखेको पत्रमा हामी प्रष्ट देख्न सक्छौँ। एफिसीका मानिसहरू, त्यहाँका मानिसहरू चाहिँ धेरै धनाढ्य, शक्तिशाली मानिसहरूले के गर्थे, तिमोथीलाई हेला गर्थे, होइन? अनि त्यही कारणले हामीले देख्छौँ, तिम्रो जवानीलाई हेला गर्न नदेऊ भनेर बाइबलमा, के अरे तिमोथीमा लेखेको छ। मान्छेहरू तिमोथीको विरोध गर्ने, उनलाई एकदम मान्यता नदिने, उनलाई एकदम नीच सम्झने, त्यो कुराहरू चाहिँ हामी त्यहाँ देख्दछौँ। अनि तपाईँलाई म त्यो पद चाहिँ पढ्न चाहन्छु जुन चाहिँ त्यो हेलाको कुरा चाहिँ कहाँ छ भन्दाखेरि, पहिलो तिमोथी 4:12 यहाँनिर यस्तो लेखेको छ, तिमी जवान भएकोमा कसैले पनि तिमीलाई तुच्छ दृष्टिले नहेरोस्, तर वचनमा, भनेको चाहिँ बोलीमा, प्रचारमा, अनि यहाँ के भन्छ, जीवनमा तिमीले जस्तो जिउँछौ, व्यवहार गर्छौ, प्रेममा, तिमीले अरूलाई गर्ने प्रेममा, विश्वासमा, तिम्रो विश्वासयोग्यता, जोसुकै जेसुकैमा परमेश्वरको इच्छा अनुसारको विश्वासयोग्य जीवन, शुद्धतामा अथवा पवित्रतामा, तिमी हर कुरा पवित्रतामा, अनि विश्वासको लागि एउटा उदाहरण बन, यी सबै कुराहरूमा एउटा उदाहरण बन। त्यसपछि मान्छेले जे गरे पनि, जब हामी सही कुरामा उदाहरण छौँ, परमेश्वरले हाम्रो शक्ति, हाम्रो सुरक्षा उहाँले दिनुहुन्छ भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। तिमोथीलाई पावलले यो कुरा चाहिँ लेखेको थियो, तिम्रो जवानीलाई तुच्छ ठान्न नपाओस्, तर वचन अनि चालचलनमा, प्रेममा, आत्मामा, विश्वासमा, शुद्धतामा, अनि विश्वासीहरूको बिचमा एउटा नमुना बन भनेर त्यहाँ लेखिएको हामी पाउँदछौँ। अनि आज तपाईँ र मेरो लागि पनि यो वचन हो, जहाँ मान्छेले विरोध गर्न थाल्छ, हामीले के गर्नु पऱ्यो, आत्तिनु परेन, यो कुरा हामीले गर्नु पऱ्यो भन्ने कुरा हामीले सिक्न सक्छौँ। अझ कतिजना शक्तिशाली मानिने मान्छेहरू, बोल्न सक्ने मान्छेहरू, मानिसहरूलाई आफ्नो पछि लाउन सक्ने मान्छेहरू यो मण्डलीमा धेरै देखिन्छ। मण्डलीमा अलिकति मह्यु भन्ने मान्छेहरूले मान्छेहरूलाई आफ्नो पक्षमा लिन्छन्। त्यही कारणले पास्टरभन्दा छुट्टै उनीहरूले सङ्गति भित्रभित्रै चर्चै सुरु नगर्लान्, प्रार्थना सुरु गर्छन्। उनीहरूले मान्छेलाई सोध्न चाहँदैनन्। उनीहरू अरूभन्दा ठुलो, उनीहरूको पक्षमा मान्छे, यो सबै परमेश्वरको काम होइन। परमेश्वरको काम चाहिँ मण्डलीको अगुवासँग मिलेर गर्नुपर्छ, बाहिरबाट होइन। बाहिर बाहिर जब मान्छेले गर्न थाल्छ नि, त्यो परमेश्वरको आत्माबाट आउँदैन। प्रियहरू, जतिसुकै सोझो पास्टर होस्, परमेश्वरले चुन्या हुन्छ क्या त्यहाँ। पावलले त्यो कुरा सिकाएको छैन, यो कुरा हामीले बुझ्नुपर्छ। अनि त्यस कारणले यस्ता मान्छेहरूले चाहिँ अलमल पारिरहेको बेलामा, त्यही कारण, किनभने तिमोथी चाहिँ अलिकति लजालु थिए, अलिक गम्भीर थिए, झट्ट मान्छेलाई जवाब नदिने, सही सहेर बस्ने, अनि सहेर बस्ने मान्छेले के गर्छ, जो होचो त्यसमा घोचो भन्छ, ठिक नै हुन्छ नि, होइन? तर पावलले उनलाई उक्साइराखेका छन्, अनि त्यसकारण पावलले भनेका छन्, डर देखाउने र भर मजबुत प्रयास गरिरहेका थिए तिनीहरूले। तर त्यसले पावलले तिमोथीलाई के भन्छन्, दोस्रो तिमोथी 1:5-6-7, तपाईँलाई म पढ्छु। दोस्रो तिमोथी 1:5-6-7 के लेखेको छ भनेदेखि, दोस्रो तिमोथी 1:5 मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ। पहिलो कुरा चाहिँ तिमोथीलाई उत्साह दिन्छन्, उनी आफैमा निराश थिए भनेदेखि उनलाई के गरी उत्साह दिन्छन् भने, तिमीमा म भरोसा गरिरहेको छु, तिम्रो विश्वास मलाई थाहा छ। जुन पहिलो तिम्रो बजै लोइस र तिम्री आमा युनिसमा थियो, तिमीमा पनि त्यो छ, यो विश्वास अब तिमीमा पनि छ भनेर म निश्चित छु, उनलाई उत्साह दिएछ, होइन? अनि 6 पदमा के छ, दोस्रो तिमोथी 1:6, यसकारण मैले तिमीमाथि हात राखेर प्रार्थना गर्दा तिमीले पाएको परमेश्वरको वरदानलाई बल्दो पार्नलाई म तिमीलाई सम्झना गराउँछु। जुन वरदान तिमीले मैले हात राखेर प्रार्थना, वा यहाँ हात लाग्ने कुरा तपाईँलाई म भनिहाल्छु, कतिजना मान्छेहरूको विचार के रहेछ भने नि, एकचोटि एउटाले हात राखेपछि अर्कोले हात राख्नु नहुने, बाइबलमा पटक पटक हात राख्नु मिल्छ, बुझ्नुहुन्छ? त्यसकारणले यो हात राखेर प्रार्थना गरे विषयमा पनि कतिचोटि विरोध उठ्या छ। धेरै जस्तो मान्छेहरू यी परमेश्वरको आत्माबाट चलाइएको नभएको कारणले नै उनीहरूले अर्कालाई दोष लगाउने र असफल बनाउने, यो परमेश्वरको काम होइन। प्रिय हो, तपाईँ मैले यो कुरामा निश्चित भएर लाग्नुपर्छ, परमेश्वरको काममा लाग्नुपर्छ। हामीले कसैको चित्त बुझाउनु छैन, प्रभुको चित्त बुझाउनु छ। यो कुरो एकदम बाइबलमा प्रष्ट हामीले बुझ्न जरुरी छ। त्यसकारण यहाँ पावलले के भन्छ तिमोथीलाई, तिमीमा जुन वरदान छ नि त्यसलाई अझ ज्वलन्त पार भने त्यही अनुसार काम गर, त्यही वरदानलाई प्रयोग गर। अनि 7 पदमा के भन्छ, किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ। यहाँ शक्ति भनेको के, कसैले छुन नसक्ने शक्ति, तर अपवित्रताको शक्ति होइन। प्रेम भने के, परमेश्वरीय प्रेम मानिसहरूलाई देखाउने, किनभने उहाँको शक्तिबाट पाउँछ नि, त्यो आत्माबाट। आत्मसंयम भनेको के, आफैमा एकदम म चाहिँ खत्तम छु भन्नु परेन नि, हामी त परमेश्वरका हौँ नि। ममा काम गर्ने शक्ति चाहिँ, पावलले भन्छ नि, ममा जुन शक्तिले काम गर्छ म जे पनि गर्न सक्छु, होइन? एफिसीमा पनि फिलिपियममा पनि त्यो कुरा भनेका छन् पावलले, होइन? त्यसकारण यो एकदमै महत्त्वपूर्ण कुरा हामीले तिमोथीलाई पावलले सिकाएको हामी पाउँछौँ। त्यही किसिमले तितसलाई उनले सिकाइराखेका छन्। त्यसैले विश्वासमा तिम्रो यो कुराहरूमा, होइन, परमेश्वरले तिमीलाई डरको आत्मा होइन तर सामर्थ्यको, प्रेमको र आत्मसंयमको आत्मा दिनुभएको छ। यसरी तिमोथीलाई पावलले एफिसीको मण्डली कसरी सञ्चालन गर्ने भन्ने आत्मिकी र व्यावहारिक सुझाव दिएका छन्। वास्तवमा बाइबलमा के भन्छ, बाइबलका विद्वानहरूले के कुरा सहमति गरेका छन् भने, यो तिमोथी, दोस्रो तिमोथीको पत्र चाहिँ पावलले लेखेको सबभन्दा अन्तिम पत्र, त्यसकारण यो तिमोथीमा जे कुराहरू लेखेको छ मण्डलीको लागि एकदमै महत्त्वपूर्ण कुराहरू छ। त्यसकारण हामीले गहिरो अध्ययन र यसलाई हाम्रो जीवनमा लगाउन जरुरी छ। अब तपाईँले छोटकरी तितसको आजको समय सिद्धिसक्नु भएको छ, तितसको बारेमा छोटकरी भनेर आज सिद्धाउँछु, अनि अर्को हप्तादेखि हामी एक एक पद गरेर सिक्छौँ। तितस चाहिँ को थिए त, पावलका केही पत्रहरूमा तितसको नाम हामीले उल्लेख गरेको पाउँछौँ। तितसले पावल र बर्नबासको एन्टियोकको सेवामा सहायता पुर्याएका थिए, होइन? पावलले तितसलाई कोरन्थमा भेटी उठाएर, जेरुसलेमको विश्वासीहरू चाहिँ अनिकालको कारणले धेरै ठुलो समस्या थियो, तर पावलले कोरन्थका विश्वासीहरूद्वारा भेटी उठाएर, त्यो भेटी उठाएर त्यहाँ जेरुसलेममा लाने काम चाहिँ तितसलाई सुम्पेका थिए। त्यो धेरै ठुलो कुरा थियो, त्यो बेलामा पनि ठुलो कुरा थियो, किनभने रुपियाँ पैसामा भरोसा गर्ने। त्यसैले तितसले चाहिँ पावलको अगाडि आफ्नो विश्वास योग्यता प्रमाणित गरेका थिए। पावलले दोस्रो रोमी झ्यालखानामा 2-2 वर्ष हो क्यारे, पावल दुईचोटि पर्छन्, होइन? पछिल्लो चोटिको झ्यालखाना पछि चाहिँ कतिचोटि उनी हाउस एरेस्ट हुन्छन्, कतिचोटि उनी त्यो पिट भन्छ, त्यो खाल्टामा कस्तो खालको झ्यालखान हुन्छ थाहा छैन, साङ्लाले बाँधेर त्यस्तो परेका थिए, र अन्तिममा उनीलाई मृत्युदण्ड दिइन्छ। तर यो दोस्रो चोटिको झ्यालखानको टाइममा चाहिँ तितस चाहिँ रोममा पावलसँग थिए, पावलको सेवा गरिरहेका थिए। पावलले तितसलाई बिसपको रूपमा अभिषेक गरेर अनि यो के भन्छ भनेदेखि गोरियन गोरियन भन्ने क्रेटको एउटा सहरमा गोरियन मण्डली क्रेटको सहरको एउटा त्यो टापुको एउटा मण्डलीमा बिसप बनाएर त्यहाँको मण्डलीको अगुवा बनाएर मिसिनेरीको रूपमा त्यहाँ पठाएका थिए। भनाइको मतलब कसरी मण्डलीको अगुवाहरूलाई जिम्मा लगाउने उनीहरूलाई कसरी आवश्यकता कुराहरू सिकाउने यो सबै कुराहरू चाहिँ हामीले पावलको यी पत्रहरूबाट सिक्न सक्छौँ। अनि अर्को कुरा भन्नु पर्दाखेरि पास्टर अगुवा जनहरूको एउटा जिम्मा चाहिँ अर्को अगुवाहरू खडा गरेर उसलाई तालिम दिएर उसलाई सबै कुरा मेन्टोर गरेर अनि उसलाई फेरि एउटा परमेश्वरको सेवाको जिम्मा लगाउने, न कि आफू मात्रै नेता भएर अरूलाई चाहिँ खालि पछाउनु मात्रै पर्ने, त्यस्तो चाहिँ होइन। अनि पावलको निम्ति यी दुई जवानहरू चाहिँ एउटा विद्यार्थी अथवा चेला मात्रै नभएर एउटा आत्मीय के भन्छ आत्मिक पुत्रको रूपमा अति नै प्रिय हृदयमा धेरै नजिकको रूपमा उनले लिन्थे, छोरा समान प्रिय उनले विचार गर्थे। त्यो सबै कुरा उनको पत्रहरूबाट हामी देख्दछौँ। पावलले लेखेका यी पत्रहरूमा पावलको पिताको पावलले आफू चाहिँ एउटा आत्मिकी बाबुको रूपमा उनीहरूप्रति एउटा प्रेम र गौरव प्रकट गरेर लेखेको हामी पाउँछौँ। त्यसको मतलब के छ भनेदेखि यी दुइटै व्यक्तिहरूमा पावल घनिष्ठ सम्बन्ध राख्थे, अनि कसरी उनीहरूको व्यक्तिगत जीवनमा पनि पावलको उदाहरण पावलप्रति उनीहरू वफादार मात्रै होइन कि पावलको उनीहरूप्रतिको प्रेम र वास्ता पनि हामी देख्दछौँ। तिनीहरू इमान्दार भएको कुरा पावललाई थाहा थियो। पावलले यी पत्रहरू छोराहरूलाई जस्तै गरेर लेखेको हामी देख्दछौँ। अर्को कुरा चाहिँ यति नजिक सम्बन्ध भएको व्यक्तिहरूको नाममा यो पत्र लेखिएको भए तापनि वास्तवमा यो यो पत्रहरूको सुरु गर्दाखेरि चाहिँ पावलले एउटा औपचारिक हिसाबले पुरा व्यवस्था के भन्छ त्यसलाई सिस्टमेटिक हिसाबले लेख्दछन्। अनि त्यो कुराबाट एउटा कुरा हामी के पाउँछौँ भने यो यद्यपि उनीहरू व्यक्तिगत रूपमा लेखेको भए तापनि यो चाहिँ धेरै व्यक्तिहरूलाई धेरै अगुवा बन्नेहरूलाई लेखिएको भनेर हामी बुझ्न सक्छौँ। यो चाहिँ त्योभन्दा धेरै वाइड मानिसहरूको लागि अरू पास्टरहरूको लागि भनेर हामी क्लियर बुझ्न सक्छौँ। दोस्रो तिमोथी एक के अरे पहिलो तिमोथी एकको एकमा पावलले के लेख्छ, पहिलो तिमोथी लेख्दाखेरि सम्बोधन गरेको कुरा चाहिँ एउटा एकजना व्यक्तिलाई एउटा एकदमै माया गर्ने छोराको रूपमा भन्दा यो एकदमै औपचारिक हिसाबले लेखेको हामी देख्छौँ। हाम्रो मुक्तिदाता परमेश्वर र हाम्रो आशा ख्रिस्ट येसुको आज्ञा अनुसार ख्रिस्ट येसुको प्रेरित पावलबाट यसरी उनले पहिलो तिमोथी लेख्छन् भने दोस्रो तिमोथी ख्रिस्ट येसुमा भएको जीवनको प्रतिज्ञा अनुसार परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येसुका प्रेरित पावलबाट यसरी उनले सम्बोधन गर्छन्। उनीहरूले सम्बोधन गर्दाखेरि आफ्नो जुन अहोदा छ प्रेरितको अहोदा जो परमेश्वरको बोलावट छ उनको आफ्नो आधिकारिक कुरा के छ त्यो सबै कुरा लेख्दछन्। त्यसकारण एउटा अर्को पोइन्ट हामीले के बुझ्छौँ भनेदेखि बाइबलीय सिद्धान्तमा पनि यद्यपि हामी सबै एक समान हुन्छौँ, परमेश्वरमा कोही ठुलो सानो हुँदैन, तर आफ्नो जिम्मा अनुसार परमेश्वरले बोलावट गरेको र अगुवापनको एउटा भूमिका अनुसार हरेक मान्छेमा एउटा आधिकारिक कुराहरू हुन्छन् भन्ने कुरा हामी देख्छौँ। त्यस कारणले कतिचोटि दुइटै पक्ष छ, एउटा पक्ष म मात्रै भनेर सबैलाई तल राख्ने एउटा पक्ष हुन्छ, अर्को पक्ष आफै ठुलो भनेर अरूलाई मान्यता नदिने हुन्छ। तर बाइबलीय हिसाबले हेऱ्यो भने दुइटै ठाउँमा हामी सन्तुलन देख्छौँ। जस्तो पावलको जीवनमा पत्रुसको जीवनमा अरू अगुवाहरूलाई अरू क्रिस्चियनहरूलाई उनले आफू बराबरको इज्जत दिएर बोले भने यी अरू क्रिस्चियनहरूले पनि उनीहरूलाई एउटा अधिकार दिए, उनीहरूलाई एउटा पोस्टमा उनीहरूको कुराहरू एकदमै सुने, उनीहरूको प्रति वफादार भए। यो कुरा चाहिँ बाइबलमा हामी देख्छौँ। हाम्रो मण्डलीहरूमा चाहिँ यो हुन जरुरी छ। अन्तिम कुरा म के भन्न चाहन्छु भनेदेखि परमेश्वरको सेवाको कुरा गर्दै गर्दा अब सुरुवाती भनेको चाहिँ हामी सबैले एउटा उद्धारको लागि ख्रिस्टलाई ग्रहण गर्ने कुरा भयो। त्यसपछि परमेश्वरको बोलावट पाएर परमेश्वरको राज्यलाई अगाडि बढाउने एउटा सेवकको रूपमा अगाडि हुने खडा हुने कुरा भयो। अघि मैले सुरुमा भनेको जस्तै यो पास्टरीय जुन चाहिँ मण्डली सञ्चालन जो येसुको शरीर हो, धेरै मानिसहरू हुन्छन् त्यहाँ, धेरै कुराहरू सिकाउनु पर्ने हुन्छ जुन चाहिँ परमेश्वरको वचनबाट सिकाउनु पर्यो, जुन चाहिँ आफ्नो जीवनमा जिउनु पर्यो। तर त्योभन्दा अलिकति ब्याक, मैले सुरुमा तपाईँलाई मैले भने पवित्र आत्माको शक्तिमा येसुलाई प्रभुको रूपमा पछ्याउने र जुन चाहिँ सुसमाचार येसु प्रभु हाम्रो पापको निम्ति मर्नुभयो, हामीलाई पापबाट छुटकारा दिनुहुन्छ, हामीलाई आफ्नो छोराछोरीको हक दिनुहुन्छ, हामीलाई पापको शक्तिबाट एउटा भन्छ नि पावर अफ सिन, अर्को के भन्छ, दुई तिनवटा शब्द छ नि होइन, अनि त्यो प्रेजेन्स अफ सिन भन्छ, अनि पेनाल्टी अफ सिन भन्छ, पापको जति पनि प्रभाव कुनै पनि तपाईँ र ममा थियो, येसुको बलिदानले, उहाँको दयाले, अनुग्रहले सित्तैमा हामीलाई ती सबै कुराबाट स्वतन्त्र गर्नु हो। त्यस कारणले सबभन्दै महत्त्वपूर्ण कुरा चाहिँ तपाईँ र म जुन सुसमाचारद्वारा नयाँ भएका छौँ त्यसलाई हामीले एकदमै ठुलो महत्त्व दिनु पर्यो। जो मान्छेले विश्वास गरेका छैनन्, यदि तपाईँ र मैले येसुको सुसमाचार सही ढङ्गले बुझेका छौँ र ग्रहण गरेका छौँ भने येसुलाई नचिन्नेहरूको निम्ति तपाईँ र मसँग भएको सन्देश जो सुसमाचार छ अति बहुमूल्य छ। त्यसको लागि तपाईँले निरन्तर, पावले भन्छ नि तिमीहरूमा ख्रिस नबनुन्जेलसम्म मलाई प्रसव पीडा भएको छ। अब त्यो ख्रिस नबन्ने भनेको चाहिँ सायद विश्वासमै नआएको कुरा पनि त हुनसक्छ। पहिलो कुरा त जन्मिने कुरा भयो, त्यसपछि वृद्धि हुने कुरा भयो। त्यही कारणले तपाईँ र म जो परमेश्वरको सेवा गर्ने एउटा अगुवाको रूपमा आउँदछौँ, सुसमाचारप्रति तपाईँ र मेरो कति मोह छ, कति महत्त्व छ, कति आज्ञा पालन छ, कति त्यसलाई कुन ठाउँमा राख्छौँ, त्यसलाई कसरी लिन्छौँ, के संसारमा सबभन्दा ठुलो सुसमाचार के हुनसक्छ। अब पैसाको हिसाबले हेऱ्यो भनेदेखि यहाँ अमेरिकामा कहिलेकाहीँ चिट्टा हुन्छ, $2 किन्ने 1 बिलियनसम्म पुग्छ क्या कहिलेकाहीँ, अनि वन्स इन अ वाइल म पनि किन्छु भन्नु त्यो होइन होइन, म नेपालमा हुँदाखेरि चिट्टा कहिले किन्दिनँ किन मलाई त्यो त्यो खालको विश्वास कहिले थिएन। यहाँ मेरो साथीहरूले पनि किन्छ कहिलेकाहीँ, हामी किन्छौँ इट्स जस्ट फर अ फन। तर कसैलाई ल तिम्रो चिट्टा पऱ्यो भनेर 1 बिलियनको चिट्टा पऱ्यो भने त धेरै खुसी लाग्छ होला नि होइन, त्यसपछि त के चाहियो होइन, जे गरे पनि भयो। मतलब त्योभन्दा नेपालमा हुँदाखेरि सबभन्दा खुसीको कुरा के हो, त्यो कुनै पनि कुरा छैन जसलाई दाज्न सकिन्छ कि तपाईँ र ममा येसु प्रभुको सुसमाचार छ। अनि सबभन्दा ठुलो आज तपाईँ र मेरो लागि जाँच र प्रश्न नै त्यो हो कि त्यो सुसमाचारप्रति तपाईँ र मेरो समर्पणता, त्यसप्रति तपाईँ र मेरो आदर, त्यसप्रति भरोसा, त्यसलाई कसरी लिइरहेछौँ, मानिसहरूले त्यसलाई बुझ्नुपर्ने कुराप्रति तपाईँको चाहना, यो सबै कुराले तपाईँ र म परमेश्वरका हौँ कि होइनौँ, हामी उद्धारमा छौँ कि छैनौँ, हाम्रो सेवा परमेश्वरको हो कि होइन, यो सबै कुराको उत्तर दिन्छ। त्यस कारण तपाईँलाई मैले हिजो अस्ति एउटा पद पढेको थिएँ नि, वास्तवमा त्यो पद चाहिँ हामीले कन्ठ गर्नु भनेको थियौँ मैले, त्यो चाहिँ दोस्रो कोरन्थी, त्यो एउटा पढेर म सिधाउँछु। दोस्रो कोरन्थी 13:5 होइन, मैले भनेको थिएँ नि तिमीहरू विश्वासमा दरिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर, आफैलाई जाँच, जाँचमा असफल भएनौ भने येशु ख्रिस तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो। एकदम महत्त्वपूर्ण पद हो यो, येशु ख्रिस्ट हामीमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा सबभन्दा महत्त्वपूर्ण त्यो जाँच भनेर यहाँ कोरन्थको विश्वासीहरूलाई पावलले भन्छ। तपाईँ र ममा त्यो चाहिँ के रहेछ भनेदेखि सुसमाचार जसले तपाईँ र मलाई परमेश्वरको छोराछोरीको रूपमा एडप्ट गर्छ, हामीलाई नयाँ जन्म दिन्छ, त्यसलाई हामीले कसरी लिइरहेछौँ, त्यो त्यसले नै त्यसको स्थान तपाईँ र मेरो मनमा हृदयमा के छ, रात दिन तपाईँ र म जो मान्छे विश्वासमा आएको छैन उनीहरूको लागि प्रार्थना गरिरहेछौँ। यो महत्त्वपूर्ण प्रश्न हो, तर हामी पास्टोरियल सिक्दै गर्दाखेरि मेरो आशा के हो भने तपाईँ र ममा कमसेकम कति हदसम्म प्रभुको बोलावट छ हामी उहाँको निम्ति सही प्रकारले प्रयोग हुन सकौँ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ।